यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्री परिषदको सिफारिशमा संवैधानिक परिषद सहित विभिन्न 7 वटा विषयमा अध्यादेश जारी। सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा माओवादी केन्द्रको निर्णय। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिनुहुने विश्वासको मतलाई असफल बनाउने नेपाली कांग्रेसको योजना। कोरोना संक्रमणका कारण हिजो एकै दिन देशभर 55 जनाको मृत्यु, 7,660 जना संक्रमित थपिए। अक्सिजन अभावको अन्त्य गर्न चीनबाट 20,000 थान अक्सिजन सिलिण्डर ल्याइने। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा आगामी 29 वैशाखसम्म लम्ब्याइयो र आगामी जुलाईसम्म 70% युवालाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने र त्यस लगत्तै बालबालिकालाई खोप लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणा। समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा 7 वटा अध्यादेश हिजो जारी गर्नुभएको छ। राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐन संशोधन गर्ने अध्यादेश 2078, फौजदारी कसुर तथा कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश 2078, औषधि तेस्रो संशोधन अध्यादेश 2078, संवैधानिक परिषद काम कर्तव्य अधिकार कार्यविधि सम्बन्धी अध्यादेश 2078 जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। त्यसै गरी राष्ट्रपति भण्डारीले सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश 2078, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन सम्बन्धी अध्यादेश 2078 र तेजाब तथा अन्य घातक पदार्थ नियमन अध्यादेश 2078 जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। हिजो बसेको माओवादी स्थायी समितिको बैठकले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। उहाँले समर्थन फिर्ताको औपचारिक पत्र आज संसद सचिवालयमा पठाइने जानकारी पनि दिनुभयो। बैठकले संघीय संसदको विशेष अधिवेशन बोलाउनुको आशय राम्रो नदेखिएको विश्लेषण पनि गरेको छ। बैठकमा लुम्बिनी प्रदेश सभाको पछिल्लो घटनाक्रम, प्रदेश प्रमुखहरूको बर्खास्तगी लगायतका विषयमा पनि छलफल गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढा नीलकण्ठमा हिजो बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकले त्यस्तो निर्णय गरेको पार्टीका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। बैठकले संवैधानिक परिषद सम्बन्धी लगायतका विभिन्न 7 अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध पनि गरेको छ। त्यसै गरी सभापति देउवाले हिजै विज्ञप्ति जारी गर्नुभई संसदको बजेट अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा संसदलाई छलेर सरकारले अध्यादेश मार्फत शासन चलाउन खोजेको भनी आपत्ति प्रकट गर्नुभएको छ। संघीय संसद सचिवालयले यही वैशाख 27 गते हुने प्रतिनिधि सभा अधिवेशनका सन्दर्भमा आज र भोलि COVID-19 को पीसीआर परीक्षण गराउने भएको छ। नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लोत्से हलमा आज बिहान 10 बजेदेखि अपरान्न 5 बजेसम्म र भोलि पनि सोही समयमा पीसीआर परीक्षण हुने संसद सचिवालयले सूचना जारी गरी जानकारी दिएको छ। सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्यहरू, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र संसद व्यवस्थापन शाखासहित संसद सचिवालयका सम्पूर्ण कर्मचारीको परीक्षण आज गरिनेछ। हिजो देशभर 7,660 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 16,131 नमूनाको पीसीआर विधिबाट परीक्षण गरिँदा 7,587 जना तथा 571 जनाको नमूना एन्टिजेन विधिबाट परीक्षण गरिँदा 73 जना गरी 7,660 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो। यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या 3,51,005 पुगेको छ। गत 24 घण्टामा देशभर 1,775 जना कोरोना भाइरसका संक्रमित संक्रमणमुक्त भएका छन्। हिजोसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुनेको दर 82% रहेको मन्त्रालयले जानकारी दिएको छ। देशभरि हिजो कोरोना संक्रमणका कारण 55 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 3,417 पुगेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार हाल नेपालमा 59,798 जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौँ उपत्यकामा वैशाख 16 गतेबाट शुरू भएको निषेधाज्ञा 1 साता थप गर्ने निर्णय गरिएको छ। उपत्यकाका 3 वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको हिजो बसेको संयुक्त बैठकले वैशाख 29 गते राति 12 बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रेडियो नेपाललाई जानकारी दिनुभयो। त्यसै गरी पुराना जारी गरिएका सबै सवारी पासहरू खारेज गरिएका छन्। खाद्यान्न पसलहरू बिहान 9 बजेसम्म मात्र खोल्न दिइने र बेलुका सबै पसलहरू खोल्नका लागि बन्द गरिएको पनि भक्तपुरका प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो। उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले पछिल्लो आदेश जारी गर्नुभई आजदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित 10 दिन क्वारेन्टाइनमा बस्ने भएपछि मात्रै उपत्यकाबाट गन्तव्यमा जान पाइने गरी व्यवस्था गरिएको छ। यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई मात्र अनिवार्य रूपमा 10 दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको थियो। कोविड 19 को संक्रमण फैलन नदिने उद्देश्यले हिजोदेखि विभिन्न थप जिल्लाहरूमा पनि निषेधाज्ञा जारी गरिएको छ। यो सँगै निषेधाज्ञा जारी भएका जिल्लाको संख्या 51 पुगेको छ। महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, त्यसै गरी रोल्पा र जुम्लामा पनि निषेधाज्ञा जारी गरिएको छ। तीमध्ये रोल्पामा आज बिहान 6 बजेदेखि, महोत्तरीमा साँझ 6 बजेदेखि निषेधाज्ञा जारी हुनेछ भने जुम्लामा राति 12 बजेदेखि निषेधाज्ञाको आदेश जारी हुनेछ। डोल्पा, डोटी र नवलपरासी पूर्वमा गए राति 12 बजेदेखि निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जानकारी दिएको छ। त्यसै गरी आदेश जारी भएको दैलेखमा पनि गए रातिदेखि नै निषेधाज्ञा जारी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट 20,000 अक्सिजनका सिलिण्डर ल्याउने भएको छ। कोविड 19 का बिरामीको उपचारमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिन मन्त्रालयले आगामी सातासम्ममा चीनबाट 20,000 सिलिण्डर ल्याउने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। उहाँले अक्सिजन ग्यासको कमी नभएको भन्नुहुँदै सिलिण्डर नहुँदा बिरामीका लागि अक्सिजन पुर्याउन भने कठिनाई भएको बताउनुभयो। मन्त्रालयले अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पतालहरूलाई निर्देशन समेत दिएको छ। उता गृह मन्त्रालयले अक्सिजन उद्योगमा प्रहरीको निगरानी बढ़ाउने व्यवस्था मिलाउन सम्बद्धहरूलाई निर्देशन दिएको छ। गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले अक्सिजनको दुरूपयोग रोक्न र सही ठाउँमा उपयोग हुने गरी सुरक्षाको प्रबन्ध मिलाउन भन्दै 77 प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गरिएको जानकारी दिनुभयो। हाल देशभर 24 अक्सिजन उद्योगहरूले अक्सिजन उत्पादन गरिरहेका छन्। उप प्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीमा कोरोना भाइरसका बिरामीहरूको उपचार र पछिल्लो परिस्थितिबारे जानकारी लिनुभएको छ। कैलालीमा कोरोनाका बिरामीहरूले उपचार नपाएको, सब व्यवस्थापन नभएको जस्तो गुनासो आएपछि उप प्रधानमन्त्री पोखरेलले कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई टेलिफोन गर्नुभई हिजो त्यसबारे जानकारी लिनुभएको हो। उप प्रधानमन्त्री पोखरेलले संकटको अवस्था रहेकाले जनताले अनुभूति गर्ने गरी राज्यको उपस्थिति जनाउन, जनतालाई राहतको महसुस गराउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन पनि दिनुभयो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गरेको छ। महासंघका महासचिव पुण्य प्रसाद अर्थात सरोज सिटौलाले हिजो विज्ञप्ति जारी गर्नुभई विश्वमा फैलिएको दोस्रो चरणको कोरोनाले नेपालमा ठूलो स्वास्थ्य समस्या निम्त्याएको भन्नुहुँदै निषेधाज्ञाको समयमा स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन सम्बद्धहरूलाई आग्रह गर्नुभएको छ। विज्ञप्तिमा पछिल्लो समय कोरोना संक्रमणका कारण थुप्रै यातायात व्यवसायी, मजदूर तथा यात्रुहरू संक्रमित हुनका साथै थुप्रै व्यवसायी, मजदूर र यात्रुले अकालमै मृत्युवरण गर्नु को प्रति ध्यानाकर्षण गर्दै यस्तो अवस्थामा स्वास्थ्य मापदण्डलाई भने कडाईका साथ लागू गर्न सबैमा आग्रह गरिएको छ। समाज कल्याण परिषदले सामाजिक क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थालाई आफ्नो चालू परियोजनाबाट निश्चित प्रतिशतसम्मको रकम कोविड 19 रोकथाम र नियन्त्रणका लागि सहायता गर्न निर्देशन दिएको छ। परिषदसँग सम्झौता गरी वा स्वीकृति लिई सञ्चालन भइरहेका परियोजनाहरूको कुल बजेटबाट रकमान्तर गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको प्राथमिकताका क्षेत्रमा उपचार सहायता प्रदान गर्न परिषदले आग्रह गरेको हो।
एलटीई मोबाइल 4G एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G एलटीई नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले एलटीई ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी प्रसंग। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्री परिषद विस्तार गर्नुभएको छ। मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुख धर्मनाथ यादवले हिजो मन्त्री परिषदमा भोज प्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या, चेत नारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रीमा, धर्मलाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिनुभएको छ। तीनजना मन्त्रीको नियुक्ति र केही जिम्मेवारी हिजो हेरफेर गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। मन्त्री परिषद विस्तारसँगै प्रदेश मन्त्री परिषद 10 सदस्यीय भएको छ। जिम्मेवारी हेरफेर हुने मन्त्रीहरूमा हरिप्रसाद रिजाललाई ग्रामीण तथा शहरी विकास मन्त्रालय, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसै गरी बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्री, सन्तोष कुमार पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्री, विजय बहादुर यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा राखिएको मन्त्री परिषदको कार्यालयले हिजो जानकारी दिएको छ। बैतडीमा जीप दुर्घटना हुँदा 5 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। पञ्चेश्वर गाउँपालिका 6 बोलेरो जीप दुर्घटना हुँदा स्थानीय 50 वर्षीय जितसिंह भण्डारी, डम्बरसिंह भण्डारी, हिक्मत भण्डारी, दीपक भण्डारी र तालक तेज बहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो। दुर्घटनामा परि घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जीप सड़कबाट करिब 500 मिटर तल खसेको हाम्रा समाचारदाता सीपी लोहियाले जनाएका छन्। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने राजनैतिक दललाई स्वास्थ्य मापदण्ड कड़ाईका साथ पालना गर्न अनुरोध गरेको छ। आगामी जेठ 6 गते हुने उपनिर्वाचनमा भाग लिने नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, नेकपा, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीलाई स्थानीय तहसम्म उच्च सतर्कता अप्नाई महामारी नियन्त्रण गर्ने कार्यमा सहयोग पुर्याउन अनुरोध पत्र पठाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। नेपालभर कोविड 19 संक्रमणको उच्च जोखिमको अवस्था रहेको र काठमाडौँ उपत्यका लगायत अधिकांश शहरमा निषेधाज्ञा समेत लागू भइसकेको अवस्थामा बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन केन्द्रित राजनैतिक गतिविधि, सभा, सम्मेलन, आमसभा, गुणसभा, प्रचार प्रसार, उम्मेद्वारी मनोनयन दर्ता, त्यसै गरी पत्रकार सम्मेलन लगायतका कार्यक्रमको सञ्चालनले मानवीय स्वास्थ्यमा पर्न सक्ने असरप्रति विशेष ध्यान दिन आयोगले राजनैतिक दलहरूलाई ध्यानाकर्षण गराएको छ। जुम्लामा दोस्रो लहरको कोरोना संक्रमण बढ़ेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गरेको जनाएको छ। प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजीव शाहका अनुसार सबै स्वास्थ्यकर्मी कोरोनाको उपचारमा खटिनुपर्ने अवस्था भएकाले अहिले आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिनुभयो। कोरोना महामारीको विषम परिस्थितिमा प्रतिष्ठानमा कार्यरत कर्मचारी, सर्वसाधारण, बिरामी र समुदायको सुरक्षाका लागि नै ओपीडी सेवा बन्द गरी इमर्जेन्सी सेवाका लागि हटलाइन सार्वजनिक गरिएको प्रतिष्ठानले जनाएको छ। जुम्लाको तिला गाउँपालिकाले कोरोना कहरकै बीच गर्भवती महिलालाई पोषणयुक्त खानेकुरासहित कोसेली अभियान सञ्चालनमा ल्याएको छ। जुम्लाबाट संवाददाता सागर परियारको यो रिपोर्ट।
जुम्लाका ग्रामीण क्षेत्रमा गर्भवती तथा सुत्केरी महिलाले हरियो सागपात, अण्डा, माछा मासु खानु हुँदैन भन्ने गलत सोचाई अहिले पनि विद्यमान छ। तर कोरोना कहरकै बीच गाउँमै पुगेर तिला गाउँपालिकाकी उपाध्यक्षले हरियो सागपात, माछा मासु खानुपर्ने र कोरोनाबाट सचेत हुनुपर्ने कुरा सम्झाउँदै पोसीलाई खानेकुरा दिएको सुनाउँदै हुनुहुन्छ तिला गाउँपालिका चारकी गर्भवती महिला कालिका सुनार। तिला गाउँपालिकाले 9 वडाका 1170 जना गर्भवती तथा सुत्केरी आमालाई घर दैलोमै पुगेर कोसेली वितरण गरेको छ। कोरोना त्रासका बेला गाउँ गाउँमा सचेतनासँगै गर्भवती महिला, बाल बालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाका कार्यक्रमहरू जुम्लाका 8 स्थानीय तहले सञ्चालन गर्नुपर्ने तिला गाउँपालिकाकी स्थानीय महिला तथा पत्रकार दिलमाया साईले बताउनुभयो।
जुन ग्रामीण बस्तीका गर्भवती महिलाहरूको लागि कोसेली वितरण कार्यक्रम गर्नुभएको छ त्यो एकदम राम्रो हो। तिला गाउँपालिकाले मात्र गरेर हुँदैन, अन्य स्थानीय तहले पनि त्यसै महिला मैत्री कार्यक्रम गर्न आवश्यक छ।
दूर दराजका गर्भवती महिला सरकारको लक्ष्य अनुसार अझै स्वास्थ्य संस्थाको पहुँचमा पुग्न सकेका छैनन्। त्यसैले मातृ शिशुको सुरक्षाका साथै पोषण स्थितिमा सुधार ल्याउन, स्वास्थ्य संस्थामा ग्रामीण महिलाको पहुँच वृद्धि गर्न र कोरोना बारे सचेत गराउन गर्भवती महिलालाई घर दैलोमै कोसेली अभियान सञ्चालन गरिएको तिला गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया बुढाको भनाइ छ। स्थानीय सरकार आए पश्चात महिला मैत्री कार्यक्रमहरू सञ्चालन भए पनि दूरदराजका ग्रामीण महिला अझै लाभान्वित हुन सकेका छैनन्। त्यसैले कोरोना महामारीलाई मध्यनजर गर्दै जुम्लाका 8 स्थानीय सरकारले नयाँ कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
हवाई फोटोग्राफी मार्फत पश्चिम तराईका जिल्लामा जमीनको तथ्याङ्क संकलन शुरू गरिएको छ। सर्वेक्षण कार्यको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बा आम्फेले भैरहवबाट हिजो शुभारम्भ गर्नुभयो। भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा आयोजित कार्यक्रममा राइडर सर्वेक्षणको शुभारम्भ गर्नुहुँदै मन्त्री डाक्टर तुम्बा हाम्फेले हामीले सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न हरेक क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। यी तथ्याङ्क विकास निर्माणका लागि उपयोगी साधन भएकाले राइडर सर्वेक्षणबाट तथ्याङ्क उपलब्ध भएपछि विकास निर्माण जस्तै जलविद्युत, सड़क, खानेपानी, सिंचाई, दैवी प्रकोप, पूर्वानुमान, सुरक्षा रणनीति लगायतका काममा स्थलगत रूपमा गई सर्वेक्षण गर्नु नपर्ने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिनुभयो। यसले जनशक्ति, समय र आर्थिक लगानी समेत बचत हुने र काम छिटो छरितो गर्न सकिने उहाँले बताउनुभयो। केही समय त कृषि क्षेत्रमा आधुनिक सामग्रीको प्रयोग बढ़न थालेपछि किसानलाई खेती गर्न सहज हुँदै गएको छ। कृषिमा यान्त्रिक उपकरणहरू प्रयोग र स्थानीय तह मार्फत ती सामग्री अनुदानमा समेत पाउन थालिएपछि बाँझो भएका जमीनहरू क्रमशः हराभरा हुन थालेका छन्। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
यो आवाज हो मिनी टेलर हलोको। कृषिमा यान्त्रिकीकरणका कारण पछिल्लो समय धेरै जसो कृषकहरू खेतीपातीमा आत्मनिर्भर हुन थालेका छन्। घरमा काम गर्ने जनशक्ति नभएपछि पर्वतको कटुवा चौपारीका मुक्तिराम पौडेलले 5 रोपनी खेतमा गएको 4 वर्ष यता खेती लगाउनै पाउनु भएको थिएन। गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत हाते ट्र्याक्टर प्राप्त गरेपछि उहाँले आफ्नो सबै खेतबारी खनजोत गर्नुभयो।
मिनी टेलर आएपछि राम्रोसँग खेतबारी जोत्न पनि मिल्ने हुँदा धेरै चाहिँ खेती बढाइएको छ।
त्यस्तै वर्षौंदेखि छोडिएको खेतको झाडी फाँडेर खेतीपाती गरेर लाखौंको आमदानी गर्न सफल भएको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र पर्वतबाट यान्त्रिक हलो लानुभएका मोदी गाउँपालिका देवपुरका कृषक लक्ष्मण चापागाई।
पुरानो खेती पद्धतिमा हामी एउटा गोरुसँग हली चाहियो, हलीको पछाडि खन्ने मान्छे डल्ला पर्ने, 4-5 जना मजदुरको आवश्यकता पर्थ्यो भने त्यो एक हल जग्गा जोत्नलाई एक दिन लाग्थ्यो। गोरुले भने यो टेलर भइसकेपछि यसमा डल्ला पर्ने खन्ने मान्छेको आवश्यकता नै परेन।
खेतबारी जोत्न गोरु र मान्छेको पारिश्रमिक हिसाब गर्दा उब्जनीले लगानी उठाउने मुस्किल परेपछि खेतबारी बाँझै राखेका धेरै किसान हिजो आज यान्त्रिक हलोले जोतेर 12 महिना खेती गर्नेको संख्या बढ्दो क्रममा रहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ। केही समय अगाडिसम्म जनशक्ति नहुने धेरैले खेतबारी बाँझै राखेको भए पनि मिनी टेलर हलो पाएसँगै पुनः छोडिएको जमिनमा कृषकले खेतीपाती सुरु गरेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाको भनाइ छ।
15-20% किसानहरूले अब यान्त्रिकरणमा गइसकेको देख्दा कोही किसानहरूले आफैले पनि किनेर लैजानु भएको छ। त्यसले गर्दाखेरि अब व्यवसायिक कृषकमा मात्रै जाने हो भने त 50-60% प्रयोग गर्नु भएको छ।
मान्छे र गोरुबाट काम लिँदा भन्दा यान्त्रिक हलोले काम गर्दा 50-70% खर्च कटौती हुने आकलन गरिएको थापाले बताउनुभयो।
दैनिक ज्याला जति दिनुपर्ने थियो त्यो चाहिँ 1 घण्टामा गोरुले 1 हल मेलो भन्छ भने उसले 1 घण्टा पनि लाग्दैन।
जिल्लामा कुल 28,000 हेक्टर खेतीयोग्य जमिन भएकोमा करिब 23,000 हेक्टर जमिनमा खेती हुँदै आइरहेको थियो। 12 महिना सिँचाई हुने मात्रै करिब 1,000 हेक्टरको हाराहारीको जमिन केही वर्ष बाँझो रहेर पछिल्ला 2 वर्ष यता खेती हुन थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ। सड़क पुगेका फराकिला फाँटमा ट्र्याक्टर तथा साँगुरा गराहरूमा यान्त्रिक हलोले जोतेर खेती गर्ने चलन बढेको हो। यसो गर्दा उत्पादन लागत घट्ने मात्रै नभएर उत्पादनमा समेत वृद्धि हुने किसानहरूले बताएका छन्। राजन पौडेल, रेडियो नेपाल पर्वत।
बारामा करेन्ट लागेर हिजो 1 अटो चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा महागढीमाई नगरपालिका 4 दहियार बस्ने 18 वर्षीय अटो चालक राजन कुमार जयसवाल रहेका छन्। इटा लोड गरेको ट्रकले विद्युतको मेन लाइनमा छुन लागेको भनी जोगाउन खोज्दा असावधानीवश उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। झापाको भद्रपुर नगरपालिका 2 रहेको किच कवद प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लागेर मृत्यु भएको छ। गस्तीमा रहेको अवस्थामा चट्याङ लागेर घाइते भएका ठाकुरलाई अस्पताल पुर्याइँदा चिकित्सकले मृतक घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। केही अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईसम्म 70% वयस्क नागरिकलाई कोरोना विरूद्धको खोप लगाई 12-15 वर्षसम्मका बालबालिकाहरूलाई पनि जतिसक्दो चाँडो खोप उपलब्ध गराइने घोषणा गर्नुभएको छ। राष्ट्रपति बाइडेनले आगामी जुलाई 4 पर्ने अमेरिकी स्वतन्त्रता दिवससम्म 16 करोड वयस्क नागरिकलाई कोरोना विरूद्धको खोप लगाइसक्ने भनी गर्नुभएको घोषणा सम्भव भएको स्वास्थ्य विशेषज्ञहरूले उल्लेख गरेको बीबीसीले जनाएको छ। अमेरिकामा हालसम्म 10,50,00,000 कोरोना विरूद्धको खोप लगाइसकेका छन् भने हाल दैनिक 10,00,000 नागरिकले खोप लगाइरहेको पनि बीबीसीले जनाएको छ। यसैबीच इजरायलमा कोरोना संक्रमण शून्यमा झरेको छ। कोरोना संक्रमण शून्यमा झरेसँगै त्यहाँको अर्थतन्त्र पुनः लयमा आएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जानकारी दिएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख एवं महानिर्देशक टेड्रोस गेब्रियसिसले कोविड भाइरस संक्रमणको दर बढ़दै जाँदा खोप अभावको गम्भीर समस्या सामना गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभएको छ। उहाँले खोप निर्माताले तत्कालका लागि बौद्धिक सम्पत्ति अधिकारलाई हटाउन सम्बन्धित कम्पनी र देशहरूलाई आग्रह पनि गर्नुभएको छ। उहाँले हिजो पत्रकार सम्मेलनको आयोजना गर्नुभई यदि धेरै व्यक्तिलाई खोप लगाई सामूहिक रूपमा प्रतिरोधात्मक क्षमता विकास गर्ने हो भने अहिले उपलब्ध खोपभन्दा धेरै मात्रामा खोप आवश्यक रहेको बताउनुभयो। त्यसै गरी बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले अफ्रिका र विश्वका अन्य भागहरूमा खोप उत्पादनका लागि खोपको आईपी अधिकारको अस्थायी रूपमा निलम्बन अत्यावश्यक भएकोमा जोड़ दिनुभयो। दक्षिण अफ्रिका र भारत लगायतका धेरै देशहरूले विश्वव्यापी रूपमा उत्पादनका लागि कोविड 19 खोपहरूको आईपी अधिकार अस्थायी रूपमा निलम्बन गर्नुपर्ने आग्रह गर्दै आएका छन्। प्रमुख सात औद्योगिक राष्ट्रहरूको संगठन जी सेभेनले दुई वर्षमा पहिलोपटक आमने सामने बैठक गर्ने निर्णय गरेको छ। बैठकले संगठनलाई बाह्य परिवेशबाट हुन सक्ने खतराको विश्लेषण गरी त्यसको रक्षाको नीति बनाउने अनुमान पनि गरिएको छ। बेलायतका विदेश मन्त्री डोमिनिक रावले म्यानमारको संकट, रसिया, चीन र इरानसँगको सम्बन्धका विषयमा छलफलको नेतृत्व गर्नुहुनेछ। बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिका जी सेभेनमा आबद्ध छन्। बैठकमा अस्ट्रेलिया, भारत, दक्षिण कोरिया र दक्षिण अफ्रिकालाई पनि आमन्त्रित गरिएको छ। तीन दिने बैठकमा बेलायतले इण्डो प्यासिफिक क्षेत्रका राष्ट्रहरूसँगको सम्बन्ध थप मजबूत बनाउने प्रयास गर्ने बताइएको छ। मेक्सिको सिटीमा मेट्रो रेल दुर्घटना हुँदा 23 जनाको मृत्यु भएको छ भने घटनामा 65 जना भन्दा बढ़ी घाइते भएका छन्। गुडिरहेको रेल ओभरपास भत्कदा भएको रेल दुर्घटनामा पनि कम्तीमा 23 जनाको मृत्यु भएको र 65 जना भन्दा बढ़ी घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। भारतमा कोरोना संक्रमितहरूको संख्या 2,65,00,000 नागेसँगै संक्रमणबाट 2,26,000 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। भारत सरकारले गत अप्रेल 30 यता संक्रमण दर भने कम हुँदै गरेको दावी गरे पनि गत 24 घण्टामा भने संक्रमण दर फेरि बढ़ेको पाइएको छ। अब आर्थिक समाचार।
नेपाल उद्योग वाणिज्य महासंघले कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको छ। महासंघले मुलुकको झण्डै दुई तिहाई भूभागमा निषेधाज्ञा लकडाउन जारी रहेको कारण सरकारलाई बुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउन अप्ठ्यारो भएका कारण समय थप गर्न माग गरेको हो। महासंघले सरकारका सम्बन्धित निकायमा पत्राचार गरी अहिलेको विषम परिस्थितिलाई मनन गरी मूल्य अभिवृद्धि कर तथा अन्तशुल्क, आयकरको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेको हो। स्वास्थ्य संवेदनशीलताका कारण आवत जावत गर्न नसकेकोले समयमा कर विवरण बुझाउन र कर रकम भुक्तानी गर्न नसकिने भएकोले समय थप गर्न आग्रह गरेको महासंघले जनाएको छ। यसै गरी नेपाल चेम्बर अफ कमर्सले कर दाखिला गर्ने म्याद थपिदिन सरकारसँग अनुरोध गरेको छ। चेम्बरले मंगलबार विज्ञप्ति मार्फत करसँग सम्बन्धित कागजातहरू कार्यालयमै रहने भएकोले कोरोनाको विषम परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएको भन्दै चेम्बरले आवश्यक म्याद थप गरिदिने व्यवस्थाका लागि सरकारसँग अनुरोध गरेको हो। अन्तर्राष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल जस्ता कोषहरू नेपालमा स्थापना हुने भएका छन्। नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको विकास र विस्तारका लागि विभिन्न वित्तीय उपकरणहरूको विकास गरी सञ्चालनका लागि विभिन्न 5 कम्पनीहरूलाई आवश्यक पूर्वाधार तयार पार्न सूचित गरेको छ। बोर्डले ग्लोबल इक्विटी फण्ड प्राली, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईबीएलएस क्यापिटल लिमिटेड, एनआईसी एसिया क्यापिटल लिमिटेड र एनएनबी क्यापिटल लिमिटेडलाई कोष व्यवस्थापकको रूपमा अनुमति प्रदान गर्न आवश्यक पूर्वाधार तयार गर्न सूचित गरेको जनाएको छ। नेपालमा पहिलो पटक विशिष्टीकृत लगानी कोषको स्थापना तथा सञ्चालन गर्नका लागि यस्ता कोष व्यवस्थापकलाई अनुमति प्रदान गर्न लागि हो। नेपाली शेयर बजारको कारोबार मंगलबार झिनो अङ्कले बढे पनि कारोबार रकम भने फराकिलो अन्तरले घटेको छ। कारोबारमा आएका करिब 10 कम्पनीको शेयर मूल्य 10-10% बढे पनि शेयर बजार भने एक अंकले मात्रै वृद्धि भएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
इण्डियन प्रिमियर लीग आईपीएल अनिश्चितकालको लागि स्थगित भएको छ। एकपछि अर्को खेलाड़ीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालको लागि स्थगित हुन पुगेको छ। 8 मध्ये 4 फ्रेन्चाइज टोली चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल, कोलकाता नाइट राइडर्स र सनराइज हैदराबादको टोलीमा कोरोना देखिएसँगै अनिश्चित समयको लागि स्थगित भएको हो। सोमबार कोलकाता नाइट राइडर्सका 2 खेलाड़ीमा कोरोना संक्रमण पुष्टि भएको थियो। चेन्नई सुपर किङ्सका बलिङ प्रशिक्षक एवं बालाजी सहित 3 जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार सनराइज हैदराबादका विकेट किपर रिद्धिमान शाह र दिल्ली क्यापिटलका स्पिनर अमित मिश्रलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि आईपीएल अनिश्चित समयको लागि स्थगित हुन पुगेको हो। मंगलबार हैदराबाद र मुम्बई इण्डियन बीच प्रतिस्पर्धा हुने कार्यक्रम थियो। लगातार खेलाड़ीमा कोरोना संक्रमण देखिएपछि भारतीय क्रिकेट बोर्ड कन्ट्रोलको बैठकले स्थगित गर्ने निर्णय गरेको हो। सोमबार रोयल च्यालेन्ज बेंगलोर र कोलकाता नाइट राइडर्सको खेल पनि स्थगित भएको थियो। आईपीएलका 29 खेल सकिँदा दिल्ली शीर्ष, चेन्नई दोस्रो, बेंगलोर तेस्रो र मुम्बई चौथो स्थानमा छन्।
खेल समाचारका साथमा अझै एवं अब मौसम। आज देशभर मौसम सामान्यदेखि आंशिक बदली रही बागमती, गण्डकी, लुम्बिनी र प्रदेश नम्बर 2 का केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार देशका केही स्थानहरूमा हावाहुरी चट्याङ र असिना पानी सहितको हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना समेत रहेको छ। गत 24 घण्टामा काठमाडौँको अधिकतम तापक्रम 26 डिग्री सेल्सियस रह्यो भने न्यूनतम तापक्रम 15.8 डिग्री सेल्सियस रह्यो। वर्षा फाटफुट भयो। आज काठमाडौँको अधिकतम तापक्रम दिउँसो 25 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज बिहान सूर्योदय 5:21 भयो भने सूर्यास्त भरे साँझ 6:40 हुनेछ। प्रमुख समाचार पुनः एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्री परिषदको सिफारिशमा संवैधानिक परिषद सहित विभिन्न 7 विषयमा अध्यादेश जारी। सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा माओवादी केन्द्रको निर्णय। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिनुहुने विश्वासको मतलाई असफल बनाउने नेपाली कांग्रेसको योजना। कोरोना संक्रमणका कारण हिजो एकै दिन देशभर 55 जनाको मृत्यु। 7,660 जना संक्रमित थपिए। अक्सिजन अभावको अन्त्य गर्न चीनबाट 20,000 थान अक्सिजन सिलिण्डर ल्याइने। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा आगामी 29 वैशाखसम्म लम्ब्याइयो र आगामी जुलाईसम्म 70% युवालाई कोरोना विरूद्ध खोप उपलब्ध गराउने र त्यस लगत्तै बालबालिकालाई खोप लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणा। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।